नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। यो कार्यक्रम हामी हरेक दिन बिहान रेडियो नेपालबाट प्रसारण गर्छौं। रेडियो नेपालको युट्युब च्यानलबाट पनि यो कार्यक्रम प्रसारण गर्दैछौं। आज स्वर सम्राट नारायण गोपालको 34 औं स्मृति दिवस। आजको अन्तरसंवादमा हामीले नारायण गोपालको सम्झनामा केन्द्रित गर्ने प्रयास गरेका छौं। नारायण गोपाल संगीत कोषका अध्यक्ष दीपक केसी हामीसँग कुराकानीमा हुनुहुन्छ। स्वागत छ यहाँलाई।
नमस्कार।
नारायण गोपाल, जसले नेपाली सांगीतिक आकाशमा एउटा ठूलो क्षेत्र ओगट्नु भएको छ, 400 भन्दा बढी गीत उहाँले गाउनु भएको छ, थुप्रै गीतमा संगीत उहाँले दिनुभएको छ, त्यसै गरी केही गीतहरू उहाँले रचना पनि गर्नुभएको छ। नारायण गोपाललाई आजको दिनमा उहाँ अस्ताएको 34 वर्षपछि पनि हामी सम्झना गरिरहेका छौं। मूल रूपमा नारायण गोपाललाई हामी कसरी सम्झन्छौं, यहाँ कसरी सम्झनुहुन्छ? यहाँ कोषको अध्यक्ष पनि हुनुहुन्छ।
अब कोषको अध्यक्षको हैसियतले भन्दा पनि समग्र नेपालीको हैसियतले, नेपाली पनि नेपालमा बस्ती नेपाली मात्रै होइन कि संसारभरि रहने नेपाली भाषीहरू नारायण गोपाललाई स्वरको सम्राटको रूपमा सम्झनुहुन्छ सबैले। उहाँको कालजयी गीत, उहाँको स्वर र उहाँको संगीतप्रतिको मोह, ती चिजहरूलाई सबै नेपालीहरूले सम्झिन्छन्। र मैले सम्झिँदाखेरि कसरी सम्झिन्छ भने, नारायण गोपाल नेपाली गीत संगीतका होइन एउटा मूर्धन्य व्यक्तित्व हुन्, नेपाली गीतलाई एउटा परिवर्तन गर्ने एउटा क्षमता राख्ने व्यक्तित्व हुन्, नेपाली गीत संगीतलाई साहित्यसँग जोडेर, साहित्य र चाहिँ संगीतको संगमबाट मात्रै नेपाली गीत संगीत अगाडि बढ्छन् भन्ने एउटा सोच राख्ने महान व्यक्तित्व हुन्। र नेपाली गीत संगीतलाई अझै अर्केस्ट्राबाट अगाडि बढाउनु पर्छ र नेपाली गीत संगीतलाई के म्युजिक वाद्यवादनहरू थप गरेर अझैलाई नेपाली आकाशमा होइन कि संसारको एउटा आकाशमा यसलाई फैलाउन सकिन्छ भन्ने व्यक्तित्वको रूपमा म बुझ्दछु। छन्
नारायण गोपालले जसरी भनौँ न एउटा चाहिँ नेपाली संगीतमा क्रान्ति गर्नुभयो या फरक शैली भित्र्याउनु भयो, नारायण गोपालका ती दिनहरू, ती प्रारम्भिक समयहरू उहाँले संगीतमा जे गर्नुभयो, यसका प्रारम्भिक बाटोहरू कस्ता थिए?
अब मैले म अध्यक्ष भइसकेपछि नारायण गोपालजीको विषयमा म अहिले रिसर्च गर्दैछु र मैले केही कुराहरू, उहाँको डायरीहरू, संस्मरण कुराहरू पनि मैले फेला पारे। त्यो विषयबाट पनि म केही समयमा एउटा किताब हामी निकाल्दैछौ। शुरूका दिनहरूमा नारायण गोपाल साह्रै ठूलो संकटमा होइन, नारायण गोपालले जुन 18 सालमा कलकत्तामा जुन गीत रेकर्ड गरेर आउनुभयो, आइसकेपछि उहाँले के मात्रै आफूलाई बुझ्नुभयो भने, नेपाली गीत संगीत मात्रै मेरो हो, त्यो मात्रै मैले गर्ने काम हो, मेरो जीवनको दायित्व भनेको नेपाली गीत संगीतलाई एउटा उचाइमा पुर्याउने हो, अरू मेरो पाटो होइन भनेर त्यो पाटोभित्र प्रवेश गर्दाखेरि उहाँले धेरै किसिमका जीवनमा हन्टरहरू, दुःखहरू पाउनुभयो। त्यो कोशी ढुङ्गाको रूपमा जसरी नारायण गोपाल अगाडि बढ्नुभयो र आजको मितिसम्म पनि र भोलिका 100 वर्षसम्म पनि नारायण गोपाल जुन स्वर सम्राटको रूपमा जीवन्त रहनुहुन्छ, त्यही दुःख, त्यही संघर्ष होइन, त्यही पाटोले नै नारायण गोपाल बनाएको हो। र त्यो संघर्ष नगरेका भए, सायद सरल रूपमा गएको भए त्यो स्थिति नरहन पनि सक्थ्यो। अब नेपाली गीत संगीतमा एउटा प्रब्लम के थियो भने, त्यो टाइम समयमा रेडियो नेपाल मात्रै थियो, पछि आएर म्युजिक नेपाल बन्यो र रेडियो नेपालमा उहाँले कलकत्तामा जुन गीत गाएर आइसक्नु भइसकेपछि, सकेसम्म हामीले उहाँको डायरी हेर्दाखेरि, उहाँले लेखेका दुःखको कुराहरू गर्दाखेरि, उहाँलाई सकेसम्म निषेधका कुराहरू गरिरहेछन्। अब नारायण गोपाल छिरेपछि नेपाली गीत संगीतमा हामी सबै छायामा पर्छौं भन्ने खालको चाहिँ जुन सोच थियो त्यो बेलाको चाहिँ समयमा जति
मान्छेहरू त्यो क्षमताले
होइन, त्यस कारणले पनि उहाँले धेरै हन्टरहरू पाउनुभयो र आफूलाई जसरी प्रस्तुति गर्न पाउनु पर्थ्यो होइन, जसरी चाहिँ नेपाली गीत संगीतलाई अगाडि बढाउनु पर्थ्यो, त्यो कुराहरूमा चाहिँ उहाँले धेरै संघर्ष गर्नुभयो, धेरै दुःख पाउनुभयो त्यो टाइममा चाहिँ।
तपाईँको भनाइ अनुसार चाहिँ उहाँले ढुङ्गा छेडेर आफूलाई स्थापित गर्नुभयो?
एकदमै 100% उहाँलाई भगवान्ले नै दिएको त्यो स्वर हो होइन, उहाँले गड गिफ्टेड लिएर आउनु भएको, यो कसैले बनाएको होइन। अब मान्छे नभइसकेपछि धेरै किसिमका मार्केटमा कुराहरू आउँछन्, नारायण गोपाललाई मैले यो गीत दिएर बनेको, नारायण गोपाललाई त्यो गीत दिएर बनेको हो, स्वाभाविक गीत होइन, मैले भन्ने गरेको छु। नारायण गोपाललाई गीत दिएर नै त्यो नारायण गोपालको भोकलबाट त्यो निस्किन पाए होइन, त्यो नपाएको भए पनि सायद हुँदैन थियो होला। र उहाँ चुजी हुनुहुन्थ्यो, चुज गरेर मात्रै गीत गाउनुहुन्थ्यो, त्यो गीत संगीत सँगसँगै उहाँको स्वरले नै मार्केटमा लगेको हो नि, उहाँको स्वर त नभइदिएको भए त्यो गीत संगीत पनि सायद छायामा बस्थ्यो होला। आज नारायण गोपालले जति गीत गाइदिनु भएको छ, त्यो सँगसँगै गीतकार संगीतकारको जति प्रशंसा गरेर लागेको छ, त्योभन्दा बढी उहाँले त्यसलाई जसरी चाहिँ गीत गंगामा आकाशमा तपाईँको चाहिँ छर्दिनुभयो, त्यो साँच्चीकै चाहिँ एकदमै सम्झन योग्य, सम्मान गर्न योग्य रहेछन्।
नारायण गोपालको जुन भनौँ न भेराइटी छ, भनौँ न उहाँले विभिन्न खालका गीतहरू गाउनुभयो, फरक फरक आवाजहरू पनि फरक फरक शैलीमा दिनुभयो र उहाँले चाहिँ त्यो बेला पनि एउटा चाहिँ आधुनिक पप टाइपको केही गीतहरू पनि गाउनुभयो, त्यो भर्सटाइलिटी चाहिँ कसरी चाहिँ सिर्जना भएको देखिन्छ? यहाँहरूको अध्ययनबाट के देखिन्छ? उहाँले होइन म फरक फरक प्रयोग गर्छु भन्नुभयो कि, अथवा त्यो परिस्थिति चाहिँ सिर्जना हुँदै आयो कि, अघि यहाँले भने जस्तो केही गीतकारहरूले नै यो यसरी गाइदेऊ भन्नुभयो कि, केही संगीतकारहरूले यसरी गाइदेऊ भन्नुभयो कि, के रहेछ त्यसको? त्यसको
होइन उहाँले जहिले पनि गीतलाई अलिकति फरक ढङ्गै भयो. जस्तै तपाईँको चाहिँ 18 सालमा कलकत्तामा गएर गाउँदाखेरि पनि हेर्नु न, एक कान्छा ठट्टेमा यो पैसा जान लाग्यो भन्ने गीत एउटा शैलीमा छ, स्वर्ग किरानी मायाकै खानी पप टाइपको गीतहरू छन् होइन. उहाँ चाहिँ सकेसम्म गीतलाई तपाईँको प्रयोगत्मक रूपमा लाने, त्यसलाई अझै बेटर बनाउने. जस्तै तपाईँको चाहिँ एउटै गीतको कुरा गरौं, चाँदनी सारे लेखेको गीत एउटा मान्छेको मायाले कति फरक पर्दछ भने, त्यो चीजमा दीपक जङ्गम विचार वाकै हुनुभएछ. उहाँ 28 चोटि त्यो गीतलाई चाहिँ तपाईँको चाहिँ रेकर्ड गर्नुभएछ. बल्ल बल्ल दुईटा गीत चाहिँ रेकर्डिङ भइसकेपछि त्यसपछि छानेर अनि बल्ल त्यो पनि भाउजूले उहाँको मिसेसलाई लगेर दीपक जङ्गमले देखाउनु भइसकेपछि सुनाउनु भइसकेपछि यो चाहिँ ठिक छ अब ल यसलाई चाहिँ पब्लिस गरौं भनेपछि उहाँ एकदमै कस्तो भने नि गीत संगीतलाई चाहिँ तपाईँको चाहिँ एकदमै प्रयोगत्मक रूपले अझै बेटर बनाउन सकिन्छ कि अझै राम्रो बनाउन सकिन्छ कि भन्ने त्यो अचम्मको उहाँको चाहिँ शैली हो कि. त्यसमा चाहिँ दुई मात्रै छैन, किनभने उहाँले त्यो फेरि फरक म उसबाट ढंगबाट गर्न खोजेको होइन कि, फरक ढंगबाट अझै बेटर बनाउन खोजेको हो त्यो.
मसँग केही समय अगाडि चलचित्र निर्देशक तुलसी घिमिरे भन्दै हुनुहुन्थ्यो, उहाँको स्वरमा त्यो जुन जादु थियो नि त्यो चाहिँ प्रतिकूलतामा पनि अनुकूलता सिर्जना गर्न सक्ने.
त्यो त एकदमै हो
होइन. जस्तो उहाँले एउटा उदाहरणै दिनुभएको छ कि चलचित्र दक्षिणाको
तुलसी दाई सर पनि हाम्रो भेट भइरहेको छ होइन, उहाँ पनि आउनुहुन्छ कोसमा. अनि उहाँले भन्नुहुन्थ्यो बाफ्रे दिपकजी अब यसलाई चाहिँ अलिकति कुल गरेर गाउनु पर्यो यो गीतलाई चाहिँ चिसोमा चाहिँ अलि शान्तसँग भनेपछि ल आइसक्रिम ल्याऊ त भनेर आधा किलो आइसक्रिम कपाकप खाएर अनि त्यसपछि त्यहाँको रेकर्डिङहरूले आमा यो मान्छेले के गर्दैछ होइन आइसक्रिम खाएर गीत गाउँदैछ भनेपछि त्यो होइन भनेपछि त्यो प्रज्ञात्मक एकदम उहाँको धेरै कुराहरूमा त्यो किसिमका कुराहरू छन् कि. जस्तै तपाईँको चाहिँ माधव घिमिरेज्यूले मर्स्याङ्गनी नदी सुसाइरहेछ भन्ने गीत दिनुभयो नानगोपाललाई, दिइसकेपछि 4-5 दिनसम्म आइपुग्नु भएन. नआएपछि माधवजी आफै घर जानुभएछ नानगोपालको. जाँदाखेरि अनि भाउजूलाई उहाँको मिसेसलाई खै नारायणले मेरो एउटा गीत गाइदिन्छु भनेको थियो, नारायण कता हरायो भनेको त उहाँ त हजुरको गीत गाउनको लागि मर्स्याङ्गनी जानु भएको छ, कसरी सुसाइरहेको छ भनेर त्यो किसिमको प्रयोग गर्ने मान्छे हुन् कि. त्यो अचम्म क्षमता अचम्मको चाहिँ प्रयोगत्मक गर्ने एउटा भने नि अब नेपाली गीत संगीतमा सयौं वर्षसम्म त्यस्तो व्यक्तित्व के भने संगीत प्रयोग साहित्य सबैलाई जोडेर होइन. अब उहाँले बाघी नभने सम्पादन पनि गर्नुभयो, किनभने साहित्यसँग निकटता नभइकन नेपाली गीत संगीतलाई माथि पुर्याउन सकिन्न होइन भन्ने खालको चाहिँ त्यो प्रयत्नमा चाहिँ उहाँको विचित्र क्षमता थियो कि. अचम्मकै भनेको उहाँको क्षमता चाहिँ त्यो भगवान्ले नि साँच्चीकै एउटा नेपाली गीत संगीतमा एउटा अचम्मको चाहिँ सुपुत्र पठाएको हो कि.
हामी अब स्वर सम्राटलाई आज उहाँले भौतिक संसार छाडेको 34 वर्षपछि पनि यसरी सम्झिरहेका छौं होइन. अब उहाँमा भएका जुन क्षमताहरू थिए अथवा उहाँले गरेका जुन प्रयोगहरू थिए र त्यसबाट नेपाली सांगीतिक आकाशमा जुन उत्पादनहरू छन् हामीसँग अहिले पनि अधिकांश मानिसहरूको रोजाईका गीतहरू उहाँको स्वरका गीतहरू, अब त्यसको चाहिँ संरक्षणका सन्दर्भमा सम्वर्धनका सन्दर्भमा र ती प्रयोगहरूलाई अनुसन्धान मार्फत नयाँ पुस्ताहरूमा चाहिँ त्यो कहीँ न कहीँ उनीहरूलाई उत्प्रेरित गर्ने कुरामा त्यसको चाहिँ अनुकरण या अनुसरण गर्न लगाउने सन्दर्भमा हुनुपर्ने जति प्रयासहरू भएका छन्
छैन 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 एकदमै छैन. नेपाली गीत संगीतलाई एउटा कुरा के भने नि, राज्यले नेपाली गीत संगीतमा रिसर्चै गरेको छैन. त्यो गीत कसरी कुन उसबाट बज्यो कसरी निस्कियो किनभने त्यसमा भावहरू सबै कुराहरूलाई समेटेर लानुपर्छ. त्यो कुरामा त राज्य छ भने अहिलेसम्म पनि अब अन्य अर्थ नलागेमा अब विभिन्न कारणले अहिले मान्छेहरूले गीत सुन्न थालेर आचार गायकहरू चाहिँ चर्चामा आउनुभएको छ, उहाँहरू पनि धेरै पीड़ा भोग्नु भएको छ होइन. हिजोको स्थितिदेखि नै तपाईँको चाहिँ गायनीको रूपमा एउटा नानगोपालको मैले त्यो डायरीमा एउटा कुरा भेटेको थिएँ 25-26 सालतिरको कुरा हो, तारादेवीलाई चाहिँ गोदवा 5 दिने भनेर घोषणा गरेको छ अनि त्यसपछि त्यो उहाँले लेख्नु भएको छ त्यो डायरीमा, कस्तो मुलुक कस्तो शासक कस्तो प्रशासन संसारमा त्यही भारतमा गायन क्षेत्रमा लाग्नेहरूलाई प्रसिद्ध पुरस्कारहरू दिन्छन् विभूषित दिन्छन् यहाँ चाहिँ सबैभन्दा तल्लो गायनीको रूपमा. त्यो किसिमबाट राज्यले अहिलेसम्म पनि त्यसरी लिइरहेछ किनभने गीत संगीतलाई चाहिँ सार्वजनिक रूपमा चाहिँ भन्ने संगीतकार गीतकार भनेको हाम्रा गहना भन्ने ठाउँ पऱ्यो भने ठ्याक्क लाएर गहना लाएर आफूलाई देखाइहाल्ने त्यो गहनाको संरक्षण गर्नुपर्छ सम्वर्धन गर्नुपर्छ भन्ने पक्षमा एकदमै निराश.
नान दाईकै सन्दर्भ यदि जोड्ने हो भने उहाँका डायरीको त कुरा यहाँले गर्नुभयो, उहाँसँग सान्निध्यतामा रहेका चाहिँ संगत गरेका केही मानिसहरूले हामीसँग गरेको कुराकानी अथवा उहाँहरूले लेखेका कुराहरू यदि हामी हेर्ने हो भने दुईटा कुरा यहाँले भनेको, एउटा त संगीतलाई गीतलाई गायकलाई गायनलाई हेर्ने दृष्टिकोण एउटा यहाँले अहिले भन्नुभयो, एउटा नारायण गोपाललाई हेर्ने दृष्टिकोण अलिकति नारायण गोपाललाई हेर्ने दृष्टिकोण पनि नारायण गोपाललाई नारायण गोपालका हिसाबले कहिले पनि हेरिएन
भन्ने मैले आफैले भन्ने गरेको छु. तपाईँको नारायण गोपाल एउटा हिरा हुन् मुकुटमा राखेको र मान्छे नभइसकेपछि मुकुटभन्दा माथि त्यो कल्की हुन्छ नि, त्यो कल्कीले चाहिँ यो मुकुटलाई शोभा दिएको मैले नि भन्ने खालको सोच्दा रहेछन्। त्यो हिसाबले बोल्छन् कि नारायण गोपालको विषयमा जति मैले पनि इन्टरभ्यूहरू सुन्छु होइन, त्यो कल्कीको रूपमा कि त्यो हिरालाई बखान गर्नुभन्दा म कल्की छु त्योभन्दा माथि म छु भन्ने आफूलाई माथि राखेर त्यो हिरालाई चाहिँ तल पारेर व्यवहार गरिरहेछन् होइन। मैले पनि धेरै इन्टरभ्यू हेर्छु होइन, अब सत्य तथ्य त अब केही कुराहरू हामी केही समयमा निकाल्छौँ, कसले रिसर्च पनि गर्दैछ, धेरै मार्केटमा कुराहरू आएको छन्, त्यो कुराहरू हुबहु होइन। तर मान्छेकोमा एउटा कुरा चाहिँ रमाइलो पक्ष चाहिँ के भने, ठूलो मान्छेको प्रसङ्ग गर्दाखेरि त्यो मान्छेसँग बाटोमा दुईटा किनारामा हिँडेको छु भने पनि उहाँसँग म सँगै थिएँ नि त्यो बाटोमा भनेर आफूलाई नजिक राख्ने चाहिँ त्यो स्वभाव चाहिँ ह्युमन नेचरमा चाहिँ हुँदो रहेछ। अब मैले न्यू रोडमा नारायण गोपाल देखेका थिएँ भने न्यू रोडमा हामी सँगै थियौं नि होइन, हिँडिरहेका थियौं भनेर त्यसरी प्रसङ्ग जोडेर आफूलाई नजिक लगेर म नजिक छु भन्ने, जोसुकै ठूला मान्छेहरूको बीचमा पनि कोही मान्छेहरू नेताहरू चाहिँ अब महान नेताहरूको छेउमा जाँदाखेरि त्यो जुलुसमा यसो नजिक पर्दाखेरि होइन, म उहाँसँगै जुलुसमा हिँडेको थिएँ नि आमा यो ठाउँमा भने यो प्रसङ्गहरू त निस्किँदो रहेछ। तर त्यो निकाल्दाखेरि आफू कति सामिप्य थिएँ र उहाँ के चिज हो भन्ने कुरा उहाँको विषयमा बोल्नुपर्छ भन्ने चाहिँ मेरो मान्यता हो कि म उहाँसँग सँगै थिएँ कि थिइनँ भन्ने कुरो ठूलो कुरो होइन, उहाँ के हुनुहुन्थ्यो भन्ने कुरा त्यो प्रसङ्ग जोडेर त्यसलाई अगाडि लगेर आउने जेनेरेसनलाई त्यो गीत संगीतसँग जोडेर नारायण गोपालको भोकल नारायण गोपालको स्वरसँग जोडेर होइन नेपाली गीत संगीतलाई कसरी संरक्षण गर्ने र यसलाई कसरी संसारभरि फैलाउने भन्नेतिर चाहिँ हामी जान सक्नु पर्थ्यो। र उहाँका प्रसङ्गमा धेरै मान्छेहरू आउँदाखेरि पनि त्यो प्रसङ्ग चाहिँ उहाँसँग नबोल्ने, त्यो विषयमा कुरै नगर्ने, मैले भने नारायण गोपालको विषयमा अब नारायण गोपालको धेरैले इन्टरभ्यू लिँदाखेरि अलिकति प्रसङ्ग जोडिहाल्ने होइन, उहाँको जिब्रोको कुरा, उहाँको टेस्टको कुरा लिएर, होइन उहाँको स्वरको कुरा हो, नारायण गोपाल भगवान होइन।
यहाँले जोड्न खोज्नु भएको कुरा यहाँको संकेतलाई मैले बुझे, उहाँको व्यक्तिगत जीवनका विषयलाई लिएर उहाँको संगीतसँग तुलना गरिदिने होइन, र व्यक्तिगत जीवन का कतिपय पक्षहरूलाई हाबी बनाएर यो राम्रो पक्षभन्दा बढी नराम्रो पक्षको पनि प्रचार गर्ने काम भयो। अब यो यहाँहरूको उत्खननका क्रममा कस्तो पाइयो अथवा चाहिँ सत्य कुरा के हो?
मैले भने नि त बाबु नारायण गोपाल भगवान होइनन्, नारायण गोपालले नेपाली गीत संगीतलाई एउटा उचाइमा पुर्याए नेपाली साहित्यसँग जोडेर। त्यसकारणले हामीले नारायण गोपाललाई कसरी बुझ्नु पर्यो भने नारायण गोपाल गीत संगीतकार मूर्धन्य व्यक्तित्व हुन् भन्ने बुझ्नु पर्यो। नारायण गोपालको जिब्रोको टेस्टसँग हामीले लिएर गएर नारायण गोपाललाई जोडेर बोल्न पाइँदैन। तपाईँलाई साह्रै सुन्दर छ, तपाईँ राम्रो छ भन्ने तर भनिसकेपछि तरले मान्छेलाई डोमिनेट गर्छ। नारायण गोपाल हेर्नु, नारायण गोपाल हामीले जसरी बुझाउँछौँ त्यति मात्रै बुझ्नुपर्छ भन्ने चाहिँ मेरो चाहिँ मान्यता हो। तर के भने खस्काउँदै जाने, उहाँको जिब्रोको विषयलाई लिएर चाहिँ गफ गर्ने, उहाँलाई यो मनपर्छ यो नखाई नगरी, सबैले नारायण गोपालले आइसक्रिम खाएर चाहिँ खोकी लागेको बेलामा त्यो गीत गाए होइन, महान व्यक्तित्व भन्ने कुरा चाहिँ नगर्ने होइन, नारायण गोपालले के प्रयोग गरे के खाएर गीत गाए भन्ने कुरामा हामी जुन पछि लाग्छौँ नि, त्यसले चाहिँ मूर्धन्य व्यक्तिहरू महान व्यक्तिहरूलाई चाहिँ हामीले कता कता अलि होच्याएर बोलेको हो कि जस्तो फिल हुन्छ, त्यो चाहिँ सबैले नगरून् भन्ने मेरो चाहिँ अनुरोध।
जस्तो अब एउटा मान्छेको मायाले भन्ने गीत छ नि, त्यो गीतसँग जोडेर पूर्व रानी गीतकार चाँदनी शाहसँग को नारायण गोपालको व्यक्तिगत जीवनका बारेमा पनि चर्चा हुने गर्छ।
होइन यो चाहिँ अनौठो छ, हेर्नुहोस् यो मान्छेहरूले चाहिँ आफूलाई मार्केटमा बेचेर खान, नारायण गोपालको नाम बेचेर खान विभिन्न किसिमका तर्क गर्छ। नारायण गोपालले कहिले पनि रानीसँग भेटेनन्, एउटा कुरा दस्तावेज छ। नारायण गोपाललाई गीत कसले दिनुभयो? दीपक जङ्गमा ल्याएर दिनुभयो। नारायण गोपाललाई धेरै गीत मध्ये दिँदाखेरि उहाँले यो एउटा गाइदिन्छु भन्नुभयो।
चाँदनी शाहको गीत पनि दीपक जङ्गमा त्यहाँ पुग्यो,
त्यहाँ पुगेको होइन, त्यो पुगिसकेपछि नारायण गोपालले त्यो गीत गाइदिनु भयो। तर त्यो गीतलाई चाहिँ उहाँले राम्रोसँग गाउनु पर्छ भनेर दीपक जङ्गमकै भाषामा 28 त रेकर्डको रियाज गर्नुभयो होइन। त्यसपछि यो गाइसकेपछि एउटा प्रसङ्ग चाहिँ के भयो भने पश्चिमाञ्चल भ्रमणमा जाँदाखेरि सबै गीतकार संगीतकारहरू पनि जान्छन् नि रानीहरू जाँदाखेरि, राजाहरू जाँदा समूहमा भेट्दाखेरि चाहिँ यो दीपक गङ्गमले ज्यूले र सबैले भनेको कुरा समूहमा जाँदाखेरि चाहिँ नारायण गोपाललाई चाहिँ यो मुलुकमा कुनै व्यक्तिलाई दरबारको महारानीले नमस्ते गरेको उठेर भनेको एउटै व्यक्ति मात्रै नारायण गोपाल, र उहाँले के भन्नुभयो मलाई तपाईँले जनताको छोरी बनाइदिनु भयो, त्यो गीत सुपर डुपर भयो भनेर भनेपछि त्यसपछि नारायण गोपाललाई कतिवटा गीतहरू गाउनको लागि प्रयत्न गराइयो र दीपक जङ्गममा मार्फत धेरै गीतहरू पनि आइसकेपछि दीपक जङ्गममा नारायण गोपालले के भन्नुभयो भने म एकचोटि रानीसँग भेटेपछि मात्रै गाउँछु, यो त धेरै ठाउँमा प्रसङ्ग आइसकेको छ, मैले बोलेको होइन, यो त इतिहासले बोलिरहेछ। त्यसपछि त्यो भनिसकेपछि सचिवजीलाई कुरा राखेपछि सचिवजीले नारायण गोपाललाई बोलाएर के भन्नुभयो भने बडा मारिनीले लोग्ने मान्छेसँग भेट्दैन भनेपछि म पनि स्वास्नी मान्छेको गीत किन गाउने,
त्यसो भए
भनेर उहाँले दरबारको गीतै गाउनु भएन। दरबारमा एकचोटि भेट पनि प्रसङ्ग राख्दाखेरि भेट्न जाँदा पनि केही समय उहाँले कुर्न परेपछि त्यहाँको चाहिँ कर्मचारीलाई तिमीहरूको राजालाई तिमीहरू भेट भनेर उहाँ हिँड्नुभयो।
अलिकति विद्रोही मुडी स्वभाव थियो,
विद्रोही होइन, उहाँ एकदमै यास्रोनोमा होइन, धेरैले मान्छेले मुडी भन्छ, मुडी हुँदै होइन, चुजी हो। जस्तै नारायण गोपालले रानीको गीत गाइसकेपछि चाँदनी शाहको गीत गाइसकेपछि तत्बेलाको त्यो बेला रिभोल्युसनको टाइम थियो होइन, आन्दोलनको शुरूआत भइरहेको थियो, धेरै पार्टीका साथीहरूले चाहिँ उहाँलाई चाहिँ
विरोध पनि गरे
किन गाएको भनेपछि उहाँले भन्नुभयो, म व्यक्ति हेरेर म गाउने होइन, म शब्द हेरेर गाउने हो।
केही पार्टीहरूका तर्फबाट तपाईँका बारेमा नकारात्मक
आयो? आयो। आखिर हिजो नारायण गोपाललाई बिचरा एउटा सज्जन एउटा महान गायकलाई लगेर दरबारसँग जोडेर रानीसँग जोडेर नारायण गोपाललाई र चाँदनी चाहको सम्बन्ध थियो भन्ने यो जुन किसिमको चाहिँ अनैतिक शब्दहरू राखेर नारायण गोपाललाई होच्याउनुतिर गयो, खास दरबारलाई होच्याउनुको लागि नारायण गोपाल जोड्यो, तर एउटा महान गायकलाई त्यसरी नजोडिदिएको भए हुन्थ्यो, हतियार नबनाइदिएको हुन्थ्यो भन्ने चाहिँ म आज यो रेडियो नेपालबाट म यहाँलाई यो प्रसङ्ग पनि भन्न चाहन्छु र सबैलाई म अनुरोध पनि गर्न चाहन्छु। ती चजुर होइन, अहिले नारायण गोपालको धेरै चाहिँ डे फर्स्टदेखिको लभ लेटरहरू मैले फेला पारे, म संकलन गर्दैछु। उहाँको जीवन एकैतिर छ कि, त्यो कतै त्यो उहाँले गीत संगीत भन्दा जीवनमा एकल आफूले जीवनमा कुनै पनि प्रसङ्गहरू देख्नु भएन होइन। एउटा उमेरमा अलिकति ठट्टापट्टा गर्ने कुराहरू त हरेक स्वभाव हुन्छ मान्छेहरूले होइन, हेर्ने हाँस्ने भने, तर कहिले पनि त्यो जीवनमा त्यो पनि रहेन र चाँदिन शाहसँगको सम्बन्धको विषयमा जुन कुराहरू छ मार्केटमा ल्याएको छ त्यो एक सय होइन कि एक लाख होइन कि एक करोड कति पर्सेन्टले चाहिँ भन्नुहुन्छ, त्यो एकदम सरासर गल्ती छ।
हजुर, जस्तो अब हामी आज नारायण गोपालको सम्झना गरिरहँदाखेरि नारायण गोपालको जुन व्यक्तित्व छ, जुन कृतित्व छ, उहाँको जुन भनौँ न उहाँले जुन नेपाली समाजलाई, नेपाली सांगीतिक आकाशलाई जुन योगदान गर्नुभएको छ, त्यसको संरक्षणका सन्दर्भमा विभिन्न प्रयासहरू भएका पनि छन्। जस्तो नारायण गोपाल चोक नै स्थापना भएको छ, यहाँहरूले कोषले पनि काम गरिरहनु भएको छ, सरकारका तर्फबाट पनि केही कामहरू भएका छन्। यहाँले अघि जोड्नुभयो कि अब रेडियो नेपालमा तत्कालीन समयमा उहाँलाई यदि चाहिँ त्यो अवसर दिइएको भए फरक परिस्थिति हुन सक्थ्यो, उहाँले नेपाली सांगीतिक आकाशमा अरू धेरै चाहिँ अमूल्य निधिहरू छोड्न सक्नुहुन्थ्यो, त्यो परिस्थितिहरू भएन। यद्यपि जसरी उहाँलाई आज हामी सम्झिरहेका छौं, नागरिक स्तरबाट यहाँहरूले कामहरू गरिरहनु भएको छ, त्यो नारायण गोपाल चोकको नामाकरणको र त्यहाँ शालिक स्थापनाको सन्दर्भ पनि यहाँहरूसँग जोडिन्छ, त्यसका पृष्ठभूमि के छन्?
यो कस्तो भयो भने म तत्बेला वडा अध्यक्ष थिएँ, तीन नम्बर वडाको, अनि जता पनि जाँदाखेरि के भन्यो भने म राजनीति गर्ने मान्छे, फलानु नेताको नाममा बाटो, फलानु सहितको नाममा बाटो, अब एउटाले गाडीले ट्याक्कमा एउटा मान्छेले चाहिँ सडकमा मार्यो भने त्यसको नाममा शालिग राख्ने, कुनै पनि मुलुकको समृद्धि होइन, तपाईँहरू हामीहरू विदेश जाँदाखेरि त्यहाँ नेता हेर्न जाँदैनौ, त्यो मुलुकको कल्चर प्रकृति होइन त्यो चिजहरू हेर्न जान्छौ कि, तर यही एउटा मुलुक भयो कि एउटा मान्छेले गाडीले कुल्चेर मऱ्यो भने उसको शालिग राखिदिनु पर्ने, सबै बाटो घाटो नेताको नाममा राखिदिनु पर्ने होइन, सबैले मलाई हेर्न आउँछ नेता हेर्न आउँछन् भन्ने सोच एउटा त्यो एकदमै अपरिपक्व सोच।
तपाईँ आफै राजनीतिमा लागेको मान्छे
हो, त्यही त अनि त्यस भइसकेपछि मैले त्यो मेरो चोक पनि कुन चाहिँ नेताको नाममा राख्दैलान् भन्ने वीरले मैले तत्काल आफैले तपाईँको चाहिँ पन्ध्र सय रुपियाँमा एउटा बोर्ड बनाएर त्यो बेलामा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीबाट मैले अनावरण गराएर चोकको नामाकरण गराएर शालिग बनाएर त्यो शालिग चाहिँ अहिले अर्थमन्त्रीज्यूले चाहिँ शिलान्यास गरेर पूर्व प्रधानमन्त्री श्री थापाबाट अनावरण गराएको। यो मैले किन गराएँ भने चाहिँ अब कला संस्कृतिको नि सम्वर्धन गर्नुपर्छ, त्यो चिजलाई हेर्न आउँछन् मान्छेले, कल्चर हेर्न आउने हो मान्छे, हेर्न नेता हेर्न आउने होइन काहीँ पनि, यो चाहिँ मेरो विद्रोही स्वभाव हो होइन। त्यसैले हामीले साँच्चीको मुलुक
तपाईँ चाहिँ नारायण गोपालसँग कसरी जोडिनुभयो, उहाँसँग तपाईँको के सान्निध्यताहरू छन्?
होइन, यो भगवान्ले नै जोडेर पठाएको हुन् र एउटा कुरा म गर्व भन्छु र सबैसँग तपाईँले इन्टरभ्यू लिँदा पनि नारायण गोपालले जीवनमा जति देख्नु भएको सपना, जति इच्छा गर्नुभएका कुराहरू, त्यो चाहिँ अब उहाँ चाँडै जानुभयो, त्यो सम्पूर्ण कुराहरू चाहिँ मलाई नै गर्न भनेर एउटा मार्ग दिएर जानुभएको रहेछ होइन। उहाँले देखेको सपनाहरू, उहाँले जुन शालिगको कुराहरू चाहिँ 44 सालमा चाहिँ रञ्जित गजमेरसँग कुरा गर्नुभएको रहेछ बम्बई जाँदा होइन, त्यो चोकमा उहाँले मलाई इन्टरभ्यू पनि दिनु भएको छ, अनि त्यो बेलामा रफी चोकमा जाँदाखेरि ए रञ्जित हाम्रो देशमा त कसले गर्दालाई यस्तो भन्दाखेरि रञ्जित गजमेरले के भन्नुभएको रहेछ भने मेरो त होइन तिम्रो त हुन्छ, तिमी त महान गाएको भनेपछि रञ्जित गजमेरले त्यो चोकको नारायण गोपालको शाली देखेपछि यो कसले राखेको भन्नु खोज्दै आउनुभयो, अनि मलाई आएर दिपकजी नारायण गोपालले एउटा इच्छाएको कुरा तपाईँले पूरा गरिदिनुभयो भन्नुभयो। अहिले जुन गीतगंगा भवन बन्दैछ, नारायण गोपालले जुन रेडियो नेपालमा उहाँले जुन किसिमको समस्याहरू भोग्नुभयो, नेपाली गीत संगीतलाई एउटा उचाइमा पुर्याउनुको लागि के चिजको आवश्यक छ भन्ने उहाँले जे सोच्नुभयो, र उहाँ बित्ने बेला पनि अस्पतालबाट मेरो जग्गा चाहिँ बेचेर एउटा गीत गंगा भवन चाहिँ बनाऊ होइन, नेपाली गीत संगीतको लागि एउटा काम गर्ने थलो होस् भन्ने त्यो सोच थियो, त्यो पनि मेरै हातबाट रहेछ।
भनेपछि कोषले अहिले चाहिँ उहाँको कृतिहरूको संरक्षण गर्ने, उहाँलाई चिनाउने, उहाँका योगदान बारे आम मानिसहरूलाई जानकारी,
उहाँलाई चिनाउने कुरै छैन भने नारायण गोपाल हिरा हो कि, भाँडा माझे जस्तो मान्नु पर्दैन, उहाँलाई त यसो वर्षको पुस्ते पुग्छ कि, खालि हामीले गर्न खोजेको के भने नारायण गोपालको कालजयी गीतहरूलाई जीवन्त राख्दै आउने जेनेरेसनहरूलाई होइन हामीले गीत संगीतमा
त्यो बाटो दिने
बाटो दिने हो। नारायण गोपाल त हिरा हो, हेर्नुहोस् उहाँलाई भाँडा माझे जस्तो माझिराख्नु पर्दैन, उहाँ त यसो रुमालले पुस्ती पुग्छ खाली धुलो साइनिङ आफै आइहाल्छ होइन त्यस कारण त्यतातिर हामीले त्यो जोडे
के गर्दैछ त कोचले त्यो यहाँले भने जस्तो
कोचले त के गर्दैछ भने नारायण गोपालले चाहिँ जुन अर्केस्ट्रा चाहिँ को डेभलप गर्नुपर्छ भनेर चाहिँ गीत नेपाली गीत सङ्गीतको एउटा उचाइमा जानको लागि अर्केस्ट्राको चाहिँ बहुत आवश्यक छ भन्नुभयो. हामी भायोलिन गुटमा चाहिँ हाम्रो क्लास छ, हाम्रो भोकल क्लास छ, अनि त्यसपछि चाहिँ क्लासिकल गिटारहरू छ, र अहिले नयाँ भवन बनाउँदैछौ जहाँ हामी चाहिँ फुल अर्केस्ट्रा स्टुडियो रेकर्डिङ स्टुडियो नै बनाउँदैछौ महानगरपालिकाको सहयोगबाट. त्यसपछि तपाईँको हामी कलेज म्युजिक कलेज खोल्दैछौ भोलिका दिनमा. नेपाली गीत संगीतमा लाग्ने चाहना गर्नेहरूले थोरै पैसाबाट आफूलाई चाहिँ त्यो ठाउँमा पुर्याउन सकोस् भनेर हामी कलेज खोल्दैछौ, र नेपाली गीत संगीतको एउटा म्युजियम बनाउँदैछौ. नारायण गोपालको जुन मूल घर हो त्यसलाई चाहिँ हामी संगीतको एउटा म्युजियम बनाउँदैछौ.
यत्रो महत्वाकांक्षी योजना कसरी अगाडि बढ्दैछ?
होइन, इच्छा गर्नु पुग्छ. मैले त के भने, मैले जुन दिनदेखि नारायण गोपालसँग लागे नि, नारायण गोपालले निर्देश गर्नुहुन्छ अनि यो गर भन्नुहुन्छ म गर्छु, त्यो सजिलै पुग्छ.
उहाँ जीवित हुँदा यहाँ कस्तो सम्बन्ध थियो?
होइन, जीवित हुँदाखेरि चाहिँ एउटा रमाइलो प्रसङ्ग. उहाँ त्यहाँ 35 सालमा आएर 36 सालमा बस्नुभयो, अनि उहाँको घर जाने ठाउँमा चाहिँ आली थियो, आलीबाट मोटरसाइकल लानु पर्ने, अनि बर्खाको टाइम थियो, साउन भदौको धान अलिअलि ठुलो भएको थियो. अनि त्यो बेला पहिला के हुन्थ्यो भने, तपाईँको माथिल्लो आलीबाट तल्लोलाई पानी दिएन भने रिसाउँथ्यो कि, आली काटेर पानी दिने चलन थियो नि. अब बिहान निस्किँदाखेरि बेलुका आली काटेर उहाँको मोटरसाइकलबाट लड्नुभयो. लडेपछि त्यो बेलामा हाम्रो सम्भुजित बासकोटा मेरो चाहिँ एउटा सम्बन्ध पनि, दाजु पनि, मेरो आदरणीय व्यक्तित्व, अनि उहाँले आएर मोटरसाइकल निकालिसकेपछि मेरो मामा यहाँको वडाध्यक्ष हुनुहुन्छ, भोलि जाउँ भनेर उहाँहरू दुईजना आउनुभयो.
तपाईँको बुवा वडाध्यक्ष हुनुहुन्छ?
मेरो बुवा वडाध्यक्ष हुनुहुन्थ्यो, बुवा पनि ह्याट्रिक, म पनि ह्याट्रिक होइन. अनि त्यसपछि आउनु भएपछि अब हामी त कस्तो भने ढुङ्गा जस्तो भइहाल्यो. नारायण गोपाल बाटोबाट हिँड्दाखेरि हामी नारायण गोपाल कति बेर निस्किन्छ भनेर चाहिँ हामी बाटोमा निस्किन्थ्यौँ.
हजुर हजुर.
नारायण गोपालको गीत संगीत बज्दाखेरि बाटोमा हिँड्दा कसैको घरमा रेडियो बज्यो भने भित्तामा अडेस लगाएर तपाईँको सुनिन्थ्यो. त्यो बेला प्लेन आयो अथवा कुनै गाडी आयो भने यस्तो रिस उठ्दो हेर्नुहोस् है, त्यो डिस्टर्ब भयो भने
गीत सुन्न पाइयो.
त्यस्तो व्यक्तित्व चाहिँ घरमै स्वयं आउँदाखेरि के भयो होला होइन. त्यसपछि मेरो बुवासँग अलिकति राम्रै सम्बन्ध थियो, र अब प्रसङ्ग चाहिँ के भने, त्यो कहिले कहिले आउने जाने मात्रै हुन् एउटा जनप्रतिनिधिको रूपमा, र त्यति ठुलो सम्बन्ध भएन. अब त्यसरी जोडिएछ र म 53 साल.
त्यसले पनि यहाँलाई प्रेरित गर्यो होला अहिलेको काममा होइन?
प्रेरित त उहाँको स्वरले नै हो.
हजुर,
त्यो सम्बन्धले भन्दा पनि स्वरले हो, र सम्भवत उहाँले मलाई नै छान्नु भयो.
अब यहाँहरूले जुन लक्ष्य राख्नु भएको छ, त्यहाँ महाविद्यालय बन्छ, त्यसै गरी उहाँको चाहिँ डायरीहरू यहाँहरूले जे भेट्नु भएको छ त्यो बाहिर आउँछ. नेपाली संगीतका चाहिँ पारखीहरूले या संगीतमा काम गर्न चाहनेहरूले छत्र छाया पाउँछन्. त्यो कहिलेसम्म कसरी अगाडि बढ्छ, त्यो कहिलेसम्म शुरू गर्नुहुन्छ यहाँहरू महाविद्यालय?
हामी लगभग लगभग अब फिनिसिङको तर्फ गइसकेको छ होइन. अहिले हामी प्र्याक्टिसहरू पनि त्यही गर्छौँ.
सरकारले पनि सहयोग गरेको छ?
सरकारले गरेको छैन, यो सबै महानगरपालिकामा म हुँदाखेरि मैले सर्टेन बजेट छुट्टी.
महानगर पनि सरकारै हो?
होइन होइन, सरकार मूल सरकारले हेर्नुपर्छ भन्ने कुरा त, तर एउटा समस्या चाहिँ रहेछ. तपाईँलाई म आज एउटा कुरा भन्छु, हामीले सरकारको मुख ताक्दाखेरि कुन लेभलसम्मको मान्छेलाई चाहिँ सरकारले हेर्ने भन्ने कुरा छ, त्यो छुट्टिया छैन. त्यही भएर मैले विद्यासुन्दर मेयर हुँदाखेरि मैले बोर्डमा एउटा कुरा प्रस्ताव के राखेँ भने, तत्त ठाउँको कलाकारहरूलाई तत्तका पालिकाले संरक्षण गर्नुपर्छ पहिलो प्राथमिकता.
हजुर,
त्यो भयो भने सजिलो. त्यसैलाई लेभल डेभलप गर्दै अनि राष्ट्रले कुन लेभलसम्मकोलाई संरक्षण गर्ने भन्ने प्रक्रियाबाट हामी जान नसकेकोले पनि हाम्रो गुनासो बढी भएको हो कि. सबै काठमाडौँमा आए अनि एकैचोटि सिंहदरबार देखिया छ, सिंहदरबारले हामीलाई वास्ता गरेन, हामीलाई भन्दा पनि मलाई वास्ता गरेन, अनि म भन्दा त हामी त धेरै हुने भयो. सिम्पल कुरा एउटा, जस्तै सिद्धिचरणको ओखलढुङ्गामा सालिक राखिया छ, त्यस्तै अर्को कलाकारको भयो जहाँ जहाँ तत्ठाउँबाट सुरुवात गरे. सिद्धिचरण त सिंह मुलुकको हुनुभयो नि
होइन,
सिंह संसारभरि रहेका नेपालीको हुनुभयो नि, तर सुरुवात कहाँबाट गरियो, ओखलढुङ्गाले शुरू गरे नि. त्यही हिसाबले तत्त ठाउँको चाहिँ कलाकारहरूलाई तत्त्वको पालिकाले एउटा उचाइ दिँदै लानुपर्छ कुन कुन भन्ने, त्यो मैले प्रस्ताव राखिसकेपछि अनि भवनको चाहिँ कन्सेप्ट शुरू भएर अनि हामीले त्यहीबाट शुरू गरेको हो, जसलाई अहिले बालन शाहले निरन्तरता दिइराख्नु भएको छ, महानगरपालिकाबाट ठूलो सपोर्ट भइरहेको छ. र मैले भन्न खोजेको कुरा के भने, अब नारायण गोपालको हाइट त अन्तर्राष्ट्रिय स्तरको, त्यसमा राज्यले पनि त्यो लेभललाई राज्यको पनि चाहिँ दृष्टि पर्नपर्छ, राज्यले पनि सहयोग गर्ने वातावरण गर्नुपर्छ भन्ने मेरो भनाइ चाहिँ त्यति हो.
हजुर, अब यो स्मृति दिवसको सन्दर्भमा गरिएको कुराकानीको करिब करिब अन्त्य अन्त्यमा छौं. यहाँहरूले संगीतमा लागेकाहरूलाई भनौँ न प्रोत्साहित गर्न या सम्मान गर्न काम पनि त्यो पनि गरिरहनु भएको छ.
हजुर,
अब यसपालि चाहिँ के छ, कसरी त्यो सम्मान कार्यक्रम हुनेछ?
होइन, हामीले म अहिले रमाइलो पछि म आज 157 दिन भयो यसको अध्यक्ष भएको, म डे पनि गरिरहेको छु. अनि पहिला कोष अब आफ्नै हिसाबले चलिरहेको थियो, अब त्यो बेलाको कुराहरूलाई पर राखौँ. र त्यो बेलामा चाहिँ सम्मानित हुने व्यक्तित्वहरू कोषले नै छान्थ्यो, अनि म आइसकेपछि मैले चाहिँ के भन्यो भने, म विज्ञ होइन, कोषले छान्दाखेरि धेरै विवादहरू आउन सक्छ. भोकल नारायण गोपाल हामी हौ, त्यसमा भोगल हामी छान्छौ भनेर मैले गीतकारको तर्फबाट गीतकार संघलाई नै जिम्मा दिएँ। तपाईँहरूले पनि छानेर पठाउनुहोस्, सिलेक्ट गरेर पठाउनुहोस्, तीनजनाको नाम पठाउनुहोस् भनेर मैले निर्णय गरेर पठाएँ। अनि यता नेपाल सांगीतिक संघलाई संगीतको विधामा तपाईँहरूले नै छानेर पठाउनुहोस् र मैले भन्न खोजेको भने नारायण गोपाललाई मेरो होइन, हाम्रो मात्रै होइन, हामी सबैको भनेपछि त्यो चिजको दायरा बढाउनको लागि सबै कलाकार त्यहाँ जोडिन पाउनु पर्यो होइन। जुन नारायण गोपाल संगीत कोषको कन्सेप्ट यति हो, त्यो संगीतको कोष बनोस् के ब्याङ्क, त्यसैले हामीले सबैलाई जोड्नको लागि म आएपछि चाहिँ उहाँहरूलाई नै जिम्मा दिएँ।
तपाईँहरूले यो कोष चाहिँ किन नामकरण गरेको
होइन, त्यही त मैले भने तत् बेलाको चाहिँ एउटा सोच चाहिँ के थियो भने
कसले कसले स्थापना गर्नुभयो
यो चाहिँ उहाँको धर्मपत्नी बढे हो किनभने नारायण गोपालसँग जोड्दाखेरि हामीले गफ गर्दाखेरि पेमालालाई एक रौँ पनि हामीले टाढा राखेर गर्नुहुने किनभने उहाँले जुन सम्पत्ति नेपाली गीत संगीतको उत्थानको लागि सबै कोषलाई दिनुभयो।
कति जग्गा थियो? 21
21 जग्गा र घर पनि। त्यसकारण उहाँ साह्रै आदरणीय हुनुहुन्छ होइन,
काठमाडौँको मुटुमा 21 आना जग्गा र घर समेत
त्यसकारण हामीले उहाँलाई सम्झिराख्नुपर्छ। त्यो बेलामा उहाँको अध्यक्षतामा नगेन्द्र थापा, डाक्टर विश्वम्बर, वसन्त चौधरीज्यू, गोपाल एन्जन, अमर गुरुङ अनि त्यसपछि निरसाज्यू, समुदाय यी टिमहरूले मिलेर चाहिँ यो कोष राखेको र जहाँसम्म अहिले हामीले मैले चाहिँ पर्सनली अहिले अध्ययन गर्दाखेरि कोष भनेको सम्पूर्ण नेपाली गीतको एउटा चाहिँ सेल्टर बनोस्, कोष बनोस्, रेकर्डिङ सेन्टर बनोस्, यहाँ चाहिँ त्यसको चाहिँ संरक्षण होस् ब्याङ्क जस्तै भन्ने हिसाबले सोचेको थियो होला, त्यो हुन सकेन तर अब हुन्छ,
यहाँहरूले गर्नुहुन्छ,
अब हुन्छ, एकदम हुन्छ।
नारायण गोपाललाई आज नयाँ पुस्तालाई हिरा हो त्यसलाई टल्काइरहनु पर्दैन, यद्यपि नयाँ पुस्तामा नारायण गोपाल कतिको छाउनु भएको छ अथवा नयाँ पुस्तालाई नारायण गोपालको बारेमा कति जानकारी छ?
मैले धेरै इन्टरभ्यूहरू सानो चाहिँ नानी बाबुदेखि लिएर शिव परिवारहरू जस्तो व्यक्तित्वहरू होइन नेपालको अहिले सुपर आकाशको चाहिँ एउटा नक्षत्रमा चाहिँ जुन उदाउनु भएको छ, भर्खर आउनुभएका गीत संगीतमा लाग्नु भएको छ, ती सबैको एउटा इन्टरभ्यू मैले हेरेको थिएँ। तपाईँलाई खुब मनपर्छ नेपाली गीत संगीतमा भनेको त्यो अग्रजदेखि लिएर साना नानीहरूले पनि नारायण गोपाल भन्छन्, नयाँ पुस्ताहरूले र आउने जेनेरेसनले पनि सायद नारायण गोपालको गीतमा रियाज नगरिकन अगाडि बढ्दैनन् किनभने उहाँलाई त्यति सम्मान गर्छन् कि म त्यस्तै हुन पाऊ भन्ने खालको जुन एउटा कल्पना चाहिँ सबैलाई छ।
अन्तिम प्रश्न, नेपाली संगीतमा जुन ढंगको प्रयोग हुनुपर्थ्यो या जसरी खारिनु पर्थ्यो संगीत खारिएन, खास गरी अलि बढी नक्कल चाहिँ गर्ने क्रम भयो, संगीतकारहरूका तर्फबाट पनि त्यो भयो, गायकहरूले पनि करिब करिब त्यसै गरे, जुन ढंगले अगाडि बढ़नु पर्थ्यो त्यो बढ़ेन, त्यो भएन, संगीतभित्र रहेका काम गरेर लामो समय काम गरेका व्यक्तिहरू या आफूलाई राम्रो श्रोता, म राम्रो गीत चाहिँ म ठम्ब्याउन सक्छु, म गाउन नसके पनि, म संगीत भर्न नसके पनि भन्ने मानिसहरूको टिप्पणी
छ। म जहाँ बसेर इन्टरभ्यू दिइरहेको छु यहीँको कुरा गर्नु, रेडियो नेपाल होइन, यसले त सम्पूर्ण नेपाली कलाकारहरूलाई संरक्षण गर्नुपर्ने, एक्सेस दिनुपर्ने, यसको हालत हेर्नुहोस् त भनेपछि यसैलाई हेरि पुग्छ कि हामी कसरी चाहिँ नेपाली गीत संगीतलाई चाहिँ अगाडि बढ़ाउन खोजिरहेछ भन्ने कुरा, आफ्नो कला देखाएर आफ्नो पनि हिसाबले अगाडि बढ़िरहेछ त्यो भिन्दै कुरा हो, तर राज्यले एउटा एक्सेस दिनुपर्ने,
मियो भएन,
मियो भएन, मियो नभएपछि के हुन्छ भने दाइ गरिन्न, तपाईँसँग सगाडा गोरु छ भने पनि मियो छैन भनेदेखि त्यसले त मेरो मालिक हो, यसको चाहिँ पराठको कुनै माथि चाहिँ दाइँ गर्नुपर्छ भन्नु गर्दैन, ऊ त किनारे लाग्छ, तर मियो भएन, मियो भयो भनेदेखि जतिमै ऊ गरौँ भन्ने पनि त्यो लाइनमा बसेर दाइँ गर्छ भनेपछि
अब त्यो मियोसँग सहकार्य गर्ने या मियोलाई त्यो बाटोमा ल्याउने, कहीँ न कहीँ मियोलाई कन्भिन्स गर्ने काम तपाईँहरूको हो नि होइन, कोषको होइन,
त्यो पक्का
गर्नुहुन्छ,
गर्छौ र कोषको पनि हो, तर के भने राज्यमा त्यो किसिमको सोच राख्ने नेतृत्व नै भएन कि
उहाँलाई त्यो बारेमा, किनभने यहाँले अघि भन्नुभयो कि पूर्व प्रधानमन्त्रीहरू यहाँले बोलाउने बित्तिकै जानुभयो, कोहीले शिलान्यास गरिदिनुभयो, कोहीले अनावरण गरिदिनुभयो,
अचम्म
होइन
होइन अचम्म
गर्न चाहे त गर्दो रहेछ नि,
गर्दो रहेछ, त्यही एक्सेस नभएर नि नारायण गोपालले एउटा चाहिँ फुल अर्केस्ट्राको चाहिँ स्टुडियो बनाए भनेर निर्देशित गर्नुभयो
भनेपछि अब बन्छ,
अब बन्छ, बन्दैछ, केही समयमा धेरै कुर्नु पर्दैन, 3-4 महिनाभित्र त्यो बन्यो।
धन्यवाद, नारायण गोपालको स्मृति दिवसको अवसरमा आज महत्वपूर्ण समय यहाँले दिनुभयो, यहाँसँग कुरा गर्न पाइयो,
नमस्कार।
स्वर सम्राट नारायण गोपालको 34 स्मृति दिवसका अवसरमा केन्द्रित यो अन्तर्सम्वाद कार्यक्रम आजलाई यति नै, कार्यक्रमबाट प्राविधिक मित्र सुरेन्द्र पौडेल सहित सन्तोष रेग्मीलाई बिदा दिनुहोस्, नमस्कार।
एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथ लेकति फरक पर्दछ जिउनुमा एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगी